السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30 اور جہاں واشنگٹن میں دن کے 11 بجے ہیں۔ پاکستان اور دنیا بھر سے کرونا وائرس کی تازہ ترین خبروں اور اعداد و شمار کے ساتھ آج کی خبروں کا آغاز کرتے ہیں۔ پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کرونا وائرس سے 13 اموات ہوئی ہیں، جس کے بعد ہلاکتوں کی مجموعی تعداد 240 ہو گئی۔ متاثر افراد کی تعداد 11,514 ہے۔ سندھ حکومت کا نماز جمعہ کے موقع پر لاک ڈاؤن میں سختی اور مساجد میں نماز تراویح کے اجتماعات پر پابندی کا اعلان۔ افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں 12 صوبوں میں 95 نئے COVID-19 کیسز کی اطلاع دی ہے، جس کے بعد افغانستان میں کرونا سے متاثرہ افراد کی تعداد 1,330 ہو گئی۔ دنیا بھر میں کرونا وائرس سے ہلاک ہونے والوں کی تعداد 1,91,000 سے بڑھ گئی ہے۔ برطانیہ میں ممکنہ کرونا وائرس ویکسین کے انسانوں پر تجربے کا آغاز ہو گیا ہے، اور امریکہ میں کرونا سے ہلاکتیں 49,963 ہو گئیں، جبکہ اب تک 8,69,000 کیس رپورٹ ہوئے۔ اٹلی میں 25,000 سے زائد اموات، جبکہ 1,90,000 کے لگ بھگ کیس رپورٹ ہوئے ہیں۔ صدر ڈونلڈ ٹرمپ نے مسلمانوں کے مقدس مہینے رمضان کے آغاز پر ریاست تھائے متحدہ امریکہ اور دنیا بھر کے مسلمانوں کو مبارکباد پیش کی ہے۔ وائٹ ہاؤس کے جاری کردہ بیان کے مطابق صدر ٹرمپ نے کہا کہ دنیا بھر میں لاکھوں لوگوں کے لیے یہ ماہ مقدس ایک موقع ہے کہ وہ روزے رکھیں، عبادات کریں، قرآن پڑھیں، دوسروں کی مدد کریں اور اس طرح اپنا ایمان تازہ کریں۔ انہوں نے کہا کہ یہ تمام کام امن، ہمدردی، محبت اور دوسروں کے احترام جیسے آفاقی اقدار سے ہم آہنگ ہے جن کی اسلام تبلیغ کرتا ہے۔ امریکہ کے مسلمان آج جمعے سے رمضان کا آغاز کر چکے ہیں۔ سعودی عرب، متحدہ عرب امارات اور مشرق وسطی کے کئی ملکوں میں جمعرات کے روز رمضان کا چاند نظر آ گیا، جس کے بعد پہلے روزے کا اعلان کیا گیا۔ ہر سال دنیا بھر سے لاکھوں مسلمان رمضان میں عبادت کے لیے سعودی عرب کا رخ کرتے ہیں، لیکن اس بار کرونا وائرس کی وجہ سے اجتماعی عبادات سے منع کر دیا گیا ہے، اور خانہ کعبہ اور مسجد نبوی میں بھی اجتماعات پر پابندی ہے۔ طالبان نے افغانستان حکومت کی طرف سے ماہ رمضان کے دوران جنگ بندی کا مطالبہ ایک بار پھر مسترد کرتے ہوئے کہا ہے کہ امریکہ کے ساتھ طے پانے والے طالبان کے معاہدے پر پوری طرح عمل ہو تو ایک پائیدار امن کا قیام اور جنگ بندی ہو سکتی ہے۔ افغان صدر اشرف غنی اور افغانستان میں اقوام متحدہ کے خصوصی نمائندے نے رمضان کے مہینے میں طالبان سے جنگ بندی کی اپیل کی تاکہ حکومت کرونا وائرس کی وبا سے بہتر طور پر نمٹ سکے۔ افغان طالبان کے دوحہ آفس کے ترجمان سہیل شاہین نے کہا کہ امریکہ سے طے پانے والے معاہدے میں قیام امن کے لیے ایک فریم ورک طے کیا گیا ہے۔ ان کے بقول اگر معاہدے پر پوری طرح عمل ہو تو یہ ہمیں ایک پائیدار امن اور جنگ بندی کی طرف لے جائے گا۔ مغربی ملکوں کے دفاعی اتحاد نیٹو نے افغان طالبان سے کہا ہے کہ وہ تشدد کی سطح میں کمی کرے، بغیر کسی مزید تاخیر کے امن مذاکرات میں شامل ہوں، اور اس کے ساتھ ہی نیٹو نے افغان حکومت اور طالبان کے درمیان قیدیوں کی رہائی کے عمل کو تیز کرنے پر بھی زور دیا ہے۔ نیٹو کی طرف سے جمعے کو جاری ہونے والا یہ بیان ایک ایسے وقت پر سامنے آیا ہے جب طالبان نے پہلے ہی افغان حکومت کی طرف سے رمضان کے مہینے میں جنگ بندی کا مطالبہ مسترد کر دیا ہے۔ پاکستان کے وزیر اعظم عمران خان نے جمعرات کے روز مختلف ٹیلی ویژنز کے ساتھ مل کر وزیر اعظم امدادی فنڈ برائے کرونا قائم کے لیے عطیات جمع کیے ہیں، جس میں دنیا بھر سے پاکستانیوں نے ٹیلی فون اور ایس ایم ایس کے ذریعے اپنے عطیات جمع کرائے۔ اعداد و شمار کے مطابق احساس ٹیلی تھون پروگرام کے تحت 2,76,00,000,000 روپے سے زائد کے فنڈز جمع ہوئے ہیں۔ پاکستانی فوج کے ترجمان میجر جنرل بابر افتخار کا کہنا ہے کہ کرونا کے حوالے سے اگلے 15 دن بہت اہم ہیں، بہتر ہے کہ عوام گھروں کو عبادت گاہ بنا لیں، احتیاط کریں۔ انہوں نے اعلان کیا کہ کرونا وبا کی وجہ سے پاکستان کے مختلف علاقوں میں فوج کی تعیناتی کی گئی ہے، اس کے لیے ادا کیے جانے والا انٹرنل سیکیورٹی الاؤنس فوج نہیں لے گی۔ پاکستانی فوج کے ترجمان نے یہ بھی الزام عائد کیا کہ ایل او سی پر بھارتی جارحیت میں کچھ عرصے سے اضافہ ہوا ہے۔ جی ایچ یو میں اسپیشل کانفرنس کے شرکا نے ایل او سی پر جارحیت اور بیانات کا نوٹس لیا ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کرونا وائرس سے متاثر ہونے والے چھوٹے کاروباروں اور ہسپتالوں کی معاونت کے لیے $484 ارب کے امدادی پیکج پر آج دستخط کرنا ہے۔ امریکی اخبار نیو یارک ٹائمز کے مطابق امریکی انٹیلیجنس اداروں کا کہنا ہے کہ چین نے گمراہ کن پیغامات امریکہ میں پھیلائے کہ صدر ٹرمپ کرونا وائرس کی وبا کو پھیلنے سے روکنے کے لیے ملک گیر سطح پر لاک ڈاؤن کی پابندیاں عائد کرنے والے ہیں۔ یہ پیغامات 2 دن کے اندر انتہائی تیزی سے پھیل گئے، اور امریکہ کی قومی سلامتی کونسل کو ٹویٹر پر یہ پیغام جاری کرنا پڑا کہ یہ پیغامات جھوٹے ہیں۔ چین کی وزارت خارجہ نے ان الزامات کو انتہائی فضول قرار دیتے ہوئے کہا ہے کہ یہ اس قدر گھٹیاں ہیں کہ ان کی تردید جاری کرنا بھی مناسب نہیں۔ اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے بہجت جلانی کو اجازت دیجیے۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ اردو سروس کی خصوصی نشریات کے ساتھ، جو کہ بیشتر کرونا وائرس سے متعلق ہوتی ہیں۔ تو آج ہم کچھ مختلف موضوع پہ بات کریں گے۔ آپ کو پتا ہے کہ کرونا وائرس نے پورا زندگی کا جو ہے نا ایک رویہ تبدیل کیا ہے۔ ایک تو لاک ڈاؤن کی وجہ سے لوگ اپنے گھروں میں زیادہ رہتے ہیں، گھروں سے بیٹھ کے کام کرتے ہیں، اور جیسا کہ پچھلے دنوں میری بات ہو رہی تھی ارجمن ہاشمی سے جو میئر ہیں ٹیکسس کے ایک شہر کے، تو میں نے ان سے کہا تھا کہ ہمارے لحاظ سے سب سے اچھی بات یہ ہوئی کہ جس کو بھی فون کرو وہ مل جاتا ہے، کیونکہ سب لوگ اپنے گھروں میں بیٹھے ہیں، اور ورنہ پتہ لگتا ٹریفک میں پھنسے ہوئے ہیں، آفس میں کسی میٹنگ میں ہیں، لیکن اب بہرحال ہر کوئی فون پر دستیاب ہوتا ہے۔ تو آج میں نے سوچا کہ کیوں نہ اس بارے میں بات کی جائے کہ ادب پر اور شاعری پر اس کا کیا اثر پڑا، اور اسی طرح تعلیم پر کہ آن لائن جو پڑھانے کا سلسلہ شروع ہوا ہے کہ زیادہ تر جو یونیورسٹیز اور کالجز میں ہیں ان کے لیے ایک نیا تجربہ تھا، اور ان کے استادوں کے لیے بھی۔ اس ماحول میں ظاہر ہے کہ موضوعات بھی تبدیل ہوئے ہیں، اور شعرا اور ادیب جو ہیں اب بات کر رہے ہیں اس بارے میں کہ کرونا کا زندگیوں پر کیا اثر پڑا ہے۔ اردو کی ایک ممتاز شاعرہ عشرت آفرین ریاست ٹیکسس کے شہر ہیوسٹن میں رہتی ہیں۔ یہ شہر معروف ہے اپنی بڑی ساؤتھ ایشین آبادی کے لیے، بہت زیادہ تعداد میں ہندوستان اور پاکستان کے رہنے والے ہیوسٹن میں آباد ہیں۔ عشرت سے بات کرتے ہیں، ان سے گفتگو تو آپ نے کئی دفعہ سنی ہے، لیکن آج خاص طور پر ان سے بات کریں گے کرونا وائرس کے بارے میں، ان کی شاعری پر، کیونکہ مجھے پتا ہے کہ انہوں نے کچھ نظمیں کہی ہیں۔ میں آن لائن گئی تھی تو میں نے ان کی نظمیں دیکھیں، تو کیوں نہ انہیں کی آواز میں آپ کو سنائی جائیں۔ تو سامن، جیسا کہ میں نے آپ کو بتایا، اس وقت ہمارے ساتھ ہیوسٹن سے عشرت آفرین ہے، بہت ہی ممتاز شاعروں میں شامل ہوتی ہیں اردو کی، اور بلکہ کئی کورسز میں دنیا بھر میں ان کے شاعری کو پڑھایا جاتا ہے۔ عشرت یہاں بھی آسٹن کی یونیورسٹی آف ٹیکسس میں اردو پڑھاتی رہی ہیں۔ تو یہ بتائیے عشرت کے کیا مصروفیات ہیں اس کرونا کے زمانے میں جو گھر میں بند ہیں۔ تو آپ لوگوں کی تو بڑی میل جول اور ایکٹیویٹیز رہتی ہیں، کیونکہ اتنی ساری محفلیں ہوتی ہیں آپ کی، تو اس وقت کیا مصروفیت ہے آپ کی؟ اب تو بالکل کہیں بھی آنا جانا نہیں ہوگا۔
جی بالکل، لاک ڈاؤن ہے اور سبھی لوگ اپنے اپنے جسے کہنا چاہیے گوشہ گیر ہیں اس وقت۔ یہی ایک فلاح کا راستہ ہے، یہی بچاؤ کی ایک صورت ہے، یہی ایک علاج ہے اس بیماری کا۔ تو اس لیے سبھی لوگ ظاہر ہے کہ گھروں میں ہیں، اور اتنا بارانر شہر ہے ہمارا ہیوسٹن کے ہر وقت کوئی نہ کوئی، کبھی کبھی ایسا ہوتا ہے کہ ایک دن میں کئی بلکہ ہمیشہ یہ ہوتا ہے کہ ایک ہی دن میں کئی تقریبات ہوتی ہیں، اور سینکڑوں کی تعداد میں لوگ اس میں شریک ہوتے ہیں، ہزاروں کی، لیکن اب بالکل سناٹا ہے۔ ظاہر ہے کہ یہ ایک ایسا سلسلہ ہے کہ،
اور ابھی تو جب رمضان شروع ہوگا تو اور بھی زیادہ محسوس ہوگا، کیونکہ افطاری وغیرہ کی کافی تقریبات ہوتی ہیں یہاں پر۔ تو کھانے پینے کا، اب یہاں پہ ساری دکانیں بند ہیں کیا؟ کیونکہ ہیوسٹن میں تو بہت کھانے پینے کا بہت ہی سلسلہ رہتا ہے ہر وقت، یہ دیسی جو کھانے ہیں۔
دکانیں کھلی ہوئی ہیں، اور جو یہاں کی ریگولر جو فرنچائز دکانیں ہیں ان میں تو کرب سائڈ ڈلیوری ہے، ہوم ڈلیوری ہے، وہ بہت اچھی سروس ہے، فوراً ملتی ہیں چیزیں۔ لیکن جو اپنے ہوٹلز ہیں، ریسٹورینٹس ہیں اس کے دیسی، اس میں بہت جگہ تو وہ فری کھانا بھی دے رہے ہیں ان لوگوں کو جو چاہیں آئیں لے جائیں، فری لنچ کا بھی انہوں نے انتظام کیا تھا شروع میں، جہاں تک مجھے اطلاعات ہیں، اور اس کے علاوہ والنٹیئر ورک بھی کر رہے ہیں، تو اس سلسلے میں کافی اچھا وہ ہے۔ اور اسٹورس میں بھی چیزیں دستیاب ہیں، جیسے ہمارے گھر کے قریب جو اسٹور ہے اس میں انہوں نے کہا ہے ایک وقت میں ایک ہی آپ لے جائیں چیز، یعنی ایسے ایک آٹے کا تھیلا ہے، ایک شکر کے وہ ہے، تو آپ ایک سے زیادہ نہیں لے سکتے، کیوں تاکہ لوگ ذخیرہ اندوز ہی نہ کریں اور سب تک پہنچے۔ تو اس طرح چیزیں پوری طرح سے مل رہی ہیں، وہ ہمیں کوئی قطن مسئلہ نہیں ہے یہاں،
اچھا
کسی چیز کی شارٹیج نہیں ہوئی ابھی تک۔
تو عشرت، یہ جو ماحول ہے ظاہر ہے کہ ایک وقت ہے، تو اس میں کوئی اور مصروفیت تو ہے نہیں سوائے اس کے ظاہر ہے گھر کے کام کاج ہوتے ہوں گے۔ تو آمد کا کیا سلسلہ ہے، یعنی کچھ کرونا وائرس وجہ بنا کسی شعر کی؟
جی ہاں بالکل، میں کہہ رہی ہوں اس موضوع پہ مضامین کہہ رہی ہوں، شاعری ہو رہی ہے میری، میں آپ کو نظم آپ کہیں تو میں پیش کر.
ہاں ضرور ضرور اس بالکل.
پہلے تو ایک نظم ہے میری جو ہم سنا کرتے تھے اپنے کہانیوں میں کبھی, یہ وہ زمانہ ہے جو ہم نے کہانیوں میں سنا
وباؤں کے بارے میں. بالکل
جی ہاں وباؤں کے بارے میں. میرا ایک شعر ہے غزل کا کہ وہ پرانی پہلی سے پہلے والی کتاب میں ہے کہ کہانیوں میں سنایا کریں گے آگے لوگ ستارے پھول دھنک تتلیاں سنہری دھوپ. تو اب ہم کہانیوں والی باتیں اب سن رہے ہیں اس وقت. تو ایک نظم ہے وبا کے زمانے کی, ایک نظم اس کا عنوان ہے
وبا کے زمانے کی ایک نظم. جی سنائیے.
بہت شکریہ, میں پیش کرتی ہوں. اس کا عنوان ہے وبا کے زمانے کی ایک نظم. خدا بخشے نانی ہماری بتاتی تھی جس سال نانا تمہارے زیارات پر تھے, وبا ایسی آئی کسی شہر و قریہ کو اس نے نہ چھوڑا. وبا پہلے پھوٹی اناجوں کے گودام اور منڈیوں سے, مگر دیکھتے دیکھتے بستیوں کا صفایا ہوا. عجب ہو کا عالم تھا, کوئی جنازے کو کاندھا نہیں دینے والا رہا تھا. مناتی ہوئی پھر کہ سب بستیاں چھوڑ میدان میں ڈیرا ڈالے. کھلے آسماں کے تلے جانے کا بسیرا رہا تھا, میرے گھر کے سب بوریا بسترا باندھ نکلے, مگر میں نہ نکلی کہ نانا تمہارے زیارت پر تھے. خدا بخشے نانی ہماری بتاتی تھی جس روز نانا تمہارے زیارت سے لوٹے, یہ قدرت خدا کی اسی روز ڈگی پٹی جس کا مطلب یہ تھا, مبارک ہو لوگوں وبا شہر و قریہ سے رخصت ہوئی. اسی وبا شہر و قریہ سے رخصت ہوئی, خدا رحم فرمائے میں دیکھتی ہوں وبا آج پھر شہر و قریہ پہ منڈلا رہی ہے. نہیں خطۂ ارض محفوظ کوئی, ہر ایک شے پر اسرار ہوتی چلی جا رہی ہے. نہ مشرق نہ مغرب نہ کعبہ کلیسا, کہیں پر بھی جائے اماں اب نہیں ہے. منادی ہوئی ہے کوئی گھر سے باہر نہ نکلے, خصوصاً زیارات سے آنے والے. خدا رحم فرمائے حالت پہ ان کی, عجب بے بسی ہے. مجھے آج نانی بہت یاد آئی.
یہ آپ کا اپنا جو رنگ ہے نا عشرت کا, ایک خاص انداز ہے شعر کہنے کا.
جی ایک اور نظم ہے جو یہ تازہ, یہ تو بالکل شروع کے دنوں کی تھی جو ابھی میں نے آپ کو سنائی, جب شروع ہوئی تھی یہ وبا اور یہ اطلاعات مل رہی تھی کہ زیارت سے آنے والے لوگوں کو وہ کیا جا رہا ہے آئسولیٹڈ اور
قرنطینہ
ان سے وہ ہو رہا ہے. اور نئی نظم ہے, اس کا عنوان ہے لاک ڈاؤن آپ اس کو کہہ سکتے ہیں. پرندے چہچہاتے ہیں فضا میں, موسم گل کی خنک سی تازگی پھیلی ہوئی ہے. جہاز اور موٹروں کے شور سے محفوظ دنیا میں, دھوئیں اور دھول سے آری فضا میں پرندے چہچہاتے ہیں. پرندے چہچہاتے ہیں میں اپنے نیموا روشن دکچے میں, نہ جانے کب سے چپ بیٹھی یہ منظر دیکھتی ہوں. کئی بے جان شاخوں پر جہاں دھانی گلابی کوپلے سی پھوٹ نکلی ہیں, انہی میں اکا دکا زرد پتے شاخ سے لپٹے ہوئے اب تک بقا کی جنگ لڑتے ہیں. میں کھڑکی میں نہ جانے کب سے چپ بیٹھی یہ منظر دیکھتی ہوں. لچکتی نرم نازک شاخ پر خوش رنگ تتلی رقص کرتی ہے, میرے چاروں طرف جتنے مکا ہیں سب مقفل ہیں. گلی سنسان ہے, بچوں کی آوازوں سے خالی راستوں پر ایک ویرانی کا ڈیرا ہے. پرندے چہچہاتے ہیں تو لگتا ہے کہ فطرت آدمی کو مونچھ ڈالتی ہے, वो उसकी बेबसी पर मुस्कुराती है।
वाह वाह, बहुत खूब,
शुक्रिया,
बहुत खूबसूरत।
थोड़ा सा पढ़ने लिखने से जिन लोगों को शगफ होता है उनका तो ये वक्त गुजर जाता है अपने उसमें पढ़ने लिखने में, लेकिन फिर भी एक कैफियत है जो मैंने नज्म की है और इसका उन्वान लॉकडाउन है, लेकिन ये कि आप देखेंगे इसमें कि क्या गुजर रही है हम पे।
एक बड़ा अहम वाक़या आपकी ज़िंदगी में हुआ अभी मार्च में ही कि आपकी बेटी के यहाँ एक बेटा आया, तो क्या इस वायरस की वजह से आप मिल सकें अपने पहले नवासे से या नहीं मिल सकें अब तक?
जी अभी तक नहीं मिल सके हैं क्योंकि हम जाने वाले थे मार्च में वहाँ और मार्च में ही लॉकडाउन हो गया। ये कैफियत अजीब है कि बच्चे वहाँ पर हैं, पहली बच्ची का पहला सिलसिला है और मैं जो हूँ बिल्कुल यहाँ कैद बैठी हूँ, तो है तो जाहिर है कि बहुत तकलीफ दे। हम लोग व्हाट्सएप पे, लेकिन अभी तक हम मिल नहीं सके हैं, हम फेस टाइम करते हैं। मैं वहाँ जा ही नहीं सकी क्योंकि न्यूयॉर्क इस वक्त सबसे ज्यादा मुतासर इलाका है।
बिल्कुल बिल्कुल, और बच्चे के ना, बच्चे के लिए ठीक है ना, आपके लिए खास तौर पे इतने मुन्ने से हैं वो अभी।
वो सारी कैफियतें कर रही हूँ उन सब के साथ। सबसे ज्यादा तकलीफ दे ये है कि इंसान अपने घर में तन्हा है, खुद से काम कर रहे हैं, हम उठ के खाना भी बना रहे हैं। हर खुशी और गम को जिसे कहना चाहिए जो इंसानी फितरत होती है कि वो सेलिब्रेट करता है, वो सब बिल्कुल जैसे जिंदगी से गायब हो गया है। वो पूरा सिलसिला जो सोशल रिश्ते होते हैं यानी सामाजिक रिश्ते होते हैं उनकी उनकी कमी बहुत महसूस हो रही है और एक वहशत का आलम है उसमें। जब मैं उस सारे पस मंजर में मैं जब बाहर खिड़की से देखती हूँ, मैं नेचर को देखती हूँ कि फितरत उसी तरह से अपनी अपनी पूरी जौलानी से, अपनी पूरी तवानाई से, खूबसूरती से लहला रही है, पौधे पौधे उसी तरह से फूल लाने लगे हैं, तो मुझे ये लगता है कि इंसान ने जितनी ज्यादती की है फितरत के साथ, नेचर के साथ, अब वो उसकी सजा पा रहा है। तो बहुत सारी कैफियत एक साथ। इस सिलसिले में मैंने बहुत सारी नज़्में भी लिखी हैं, कई चीजें और प्रोसेस में है। देखिए ये कैफियत जो गुजरती है खास तौर से जब कोई वबा आती है और इंसानी तारीख में जब वबा के बाद जो तबाही का जो मतलब वो अपने पीछे जो तूफान छोड़ जाता है अपने पीछे तबाही, वो उसके लिए भी उस सिलसिले में भी सोच रहा है। लेकिन मैं समझती हूँ कि अच्छा लिटरेचर, अच्छी तहरीरें बाद में आएंगी। अभी जो हो रहा है वो वक्ती एक कैफियत है, उसमें हम लिख रहे हैं, कह रहे हैं, लेकिन सोच तो रहे हैं। एक औरत की हैसियत से मैंने इस वक्त जो चौमुखी लड़ी है, मैं खुद हैरान हूँ कि मैंने कैसे इसको फेस किया, इन सारी चीजों को।
ईशर बहुत शुक्रिया अदा करूंगी आपका, और हमारे सुनने वाले चाहेंगे जब भी आप कोई चीज लिखें तो, क्योंकि वो भी अपने घरों में बंद है तो उनकी जिंदगी में एक इजाफा होगा आपके कलाम से, तो जरूर हम चाहेंगे आप फिर सुनाएं हमें कुछ आकर।
बहुत शुक्रिया आपने याद किया और सामीन को हमारा सलाम, आप सबको सलाम,
बहुत शुक्रिया।
खुदा आप इस वबा को दूर करे और सबकी हिफाजत करे, हमारी दुआएं।
और ये कि लॉकडाउन की पाबंदी भी की जाए। देखिए इशरत लॉकडाउन में अंदर बैठी हैं, निकलती नहीं बाहर, लेकिन कह रही हैं जो उनका पैशन है वो नज़में और गज़लें, तो आप लोग भी कुछ ऐसा कीजिए और लेकिन लॉकडाउन की पाबंदी कीजिए। अच्छा इशरत, खुदा हाफिज।
जी खुदा हाफिज।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन, ये थी इशरत आफरी जो ह्यूस्टन से कुछ बातें भी कर रही थी। उन्होंने अपना वो कलाम भी सुनाया जो कोरोना वायरस के मौजू पर था। तो इससे पहले कि हम मज़ीद अदब और शायरी की बात करें, कुछ ज़िंदगी के तलख हक़ायक़, एक बहुत ही असर अंगेज़ रिपोर्ट भेजी है रीतुल जोशी ने नई दिल्ली से, और वो उन हेल्थ वर्कर्स के बारे में है जो कोरोना वायरस में मरीजों की देखभाल की वजह से अपने खानदानों से दूर हैं। तो चलिए रेतुल जोशी की रिपोर्ट सुनते हैं।
मेरे दो बच्चे हैं, दोनों से बहुत छोटे हैं, एक तो 1.5 साल के हैं, मम्मी 5 ईयर का। दोनों को रास्ता छोड़ रखा मैंने इसी के कारण कि यहाँ पे कौन देखेगा उनको।
दिल्ली के राम मनोहर लोहिया हॉस्पिटल की नर्स नरेश के खानदान के इस तरह बिखरने की वजह अस्पताल के COVID-19 वार्ड में इनकी तैनाती है। नरेश के साथ वार्ड में काम करने वाली कई और नर्सेज अपने खानदान ही नहीं घरों से भी दूर रहने पर मजबूर हैं।
COVID-19 एक दूसरे को ना फैल जाए, हमारी फैमिली में ना फैल जाए, यही है मैम, इसलिए इधर हम रह रहे हैं।
आने जाने में बहुत दिक्कत थी हमें, क्योंकि आजकल कोई गाड़ी वाड़ी की कोई सुविधा नहीं है, घर वाले भी नहीं छोड़ सकते क्योंकि उनको भी गाड़ी लेके नहीं आने देते यहाँ पर, इसीलिए फिर हमें गुरुद्वारा में रहना पड़ा।
कोरोना वायरस की वबा के आगाज में डॉक्टर्स और नर्सेस पर घर खाली करने का दबाव डालने के कई वाकयात सामने आए, ऐसे में दिल्ली के गुरुद्वारों ने इनके लिए दरवाजे खोले।
आज तकरीबन 200 के आसपास डॉक्टर नर्सेस जो हैं हमारे अलग अलग गुरुद्वारे की सराह में, गुरुद्वारा बंगला साहब में, गुरुद्वारा रकाब की साहब में, गुरुद्वारा मोती बख्श साहब में हमने इनको जगह दी है। यहाँ पे रहने के साथ साथ खाने पीने का भी सब चीजों का इंतजाम दिल्ली से गुरुद्वारा मैनेजमेंट कमेटी इनका कर रही है।
हॉस्पिटल्स में दिन रात एक कर देने वालों का कहना है कि इस वक्त उन्हें आवाम के साथ की सख्त जरूरत है।
हम भी हमारे वतन के लिए काम कर रहे हैं, हमारे देश के लिए काम कर रहे हैं, हमारे समाज के लिए काम कर रहे हैं, हमारे लोगों के लिए काम कर रहे हैं, और हम चाहते हैं कि हमारे लोग हमारा साथ दें इस लड़ाई में, जिससे कि हम इस लड़ाई को जीत सके।
जुनूबी भारत की रियासत केरल के महेश को अपने घर से दूरी शिद्दत से महसूस हो रही है। महेश बाप बने हैं लेकिन बच्चे के वीडियोस और फोटोज देखकर ही दिल को बहला रहे हैं।
9 अप्रैल में मुझे बच्चा पैदा हुआ, मेल बॉय है, 3 साल तक वेट कर रहा हूँ मैरिज के बाद बच्चे होने में। अभी खुशखबरी मिला, बट आई एम मिसिंग देम ऑल।
डॉक्टर्स, नर्सेस, पैरामेडिकल स्टाफ, ये सब वो जाबाज सिपाही हैं जो COVID-19 के खिलाफ जंग में सबसे आगे तैनात हैं। दुश्मन ऐसा है जो ना दिखाई देता और ना जिसके आने की आहट सुनाई पड़ती है, इसके बावजूद ये लोग अपनी जान की परवाह किए बगैर मुस्तैदी से अपना काम कर रहे हैं और इनका यही जज्बा इन्हें सलाम करने लायक बनाता है। रितुल जोशी, वॉइस ऑफ अमेरिका, दिल्ली।
तो सविन, ये थी नई दिल्ली से रितुल जोशी की रिपोर्ट। इसमें सबसे ज्यादा दिल पर असर करने वाली बात यह है कि माएँ ये बता रही हैं कि वो अपने बच्चों को और ख़ानदानों को महफूज रखने के लिए अपने घरों को नहीं जा रही और अस्पताल में या गुरुद्वारे में रिहाइश उन्होंने इख्तियार कर ली है। और इसमें ये बात बड़ी अजीब सी लगती है जब ये सुनते हैं कि लोग जानते बूझते भी, यानी कोई मजबूरी नहीं है, भूख नहीं है, लेकिन वो फिर भी लॉकडाउन की पाबंदियों को नज़रअंदाज कर रहे हैं। ऐसी ही एक रिपोर्ट भेजी है नज़रुल इस्लाम ने पेशावर से, जिनका कहना है कि पाकिस्तान में कोरोना वायरस से हलाकतों की सबसे बड़ी तादाद सूबह खैबर पख्तूनख्वा में है और सूबाई हुकूमत ने खबरदार किया है कि मुतासर अफराद और अमवात में बहुत ज़्यादा इजाफा हो सकता है, लेकिन इसके बावजूद शहरी सामाजिक दूरी की हिदायत को मुसलसल नज़रअंदाज कर रहे हैं। रिपोर्ट सुनते हैं।
पिशावर शहर में ट्रैफिक की गहमा गहमी मामूल के मुताबिक जारी है। सूबाई हुकूमत की जानिब से लॉकडाउन में नरमी का फैसला करने के बाद बाज कारोबार खुल गए हैं। शहरियों में कोरोना वायरस का खौफ अब निस्बतन कम दिखाई देता है और वो सामाजिक फासले की हिदायत को नजरअंदाज कर रहे हैं।
हमारे मोहल्ले में अभी तक कोई कोरोना का केस भी नहीं आया, ना कोई इससे कोई निशानी भी है, तो इसलिए मैंने दुकान भी खोला कि हमारे काम की वजह से कोरोना का कोई बायस नहीं बना।
पाकिस्तान में अब तक COVID-19 मर्ज से सबसे ज्यादा हलाकतें सुबह खैबर पख्तूनख्वा में रिपोर्ट हुई हैं। हुकाम के मुताबिक कोरोना वायरस से मुतासर अफराद की तादाद इससे कहीं ज्यादा हो सकती है जो अब तक सामने आई हैं, लेकिन अवाम इस बारे में परेशान दिखाई नहीं देती।
मैं किसी को जबरदस्ती नहीं बिठाता, यहाँ से सदर का किराया 300 रुपए, हर कोई ये पैसे नहीं दे सकता, इसलिए 3-4 लोगों को बिठा देता हूँ तो डिवाइड हो जाता है और मेरा रक्षा साफ सुथरा है, कोरोना से डरने की कोई बात नहीं।
आहरीन के मुताबिक कोरोना वायरस की वबा की शिद्दत का दुरुस्त अंदाजा न होने की एक वजह टेस्टिंग की कमी है। अगर टेस्ट कम होंगे तो मरीजों की तादाद भी कम नजर आएगी और यूं मामले की संगीनी हकीकत से बहुत कम महसूस होगी।
तकरीबन 50-60 या 70% लोग ऐसे हैं कि ये बीमारी को मानते ही नहीं हैं। उनका ख्याल है कि ये बीमारी पता नहीं कि कहीं से ये अफवाहें हैं या सोशल मीडिया का ये थोड़ा सा ये वो है, लेकिन इनमें ये मेन वजह मेरा ये ख्याल है कि हमारे सूबे में एजुकेशन की कमी है। मुझे डर इस बात का है कि जब हर एक गांव में एक बीमार या एक बंदा बहुत ज़्यादा सख्त बीमार हो जाए और अस्पताल में क्रिटिकल हो जाए, तो इनको उस वक्त ये रियलाइज़ होगा कि ये हमने पहले से इनकी एहतियाती तदाबीर करनी थी, तो उस वक्त ये बड़ी देर हो गई होगी।
एक हकीकत ये भी है कि कोरोना वायरस से हर कोई बीमार नहीं होता, जिसमें इस वायरस की मौजूदगी के बावजूद अक्सर अलामात जाहिर नहीं होती और इंसान सेहतमंद महसूस करता है, लेकिन ऐसे शख्स से मेल जोल कमजोर मुदाफती निज़ाम रखने वालों के लिए इंतहाई खतरनाक साबित हो सकता है। माहिरीन का कहना है कि जब तक ये वबा मुल्क में मौजूद है, एक दूसरे से मिलते वक्त ये जहन में रखें कि ये वायरस आपके अंदर भी हो सकता है। नजरुल इस्लाम, वॉइस ऑफ अमेरिका, पिशावर।
पाकिस्तान और इंडिया से रिपोर्ट्स आपने सुनी। एक बार फिर हमारी दरख्वास्त है अपने सुनने वालों से कि वो जहां तक मुमकिन हो तो इम्कान कोशिश कीजिए कि आप लॉकडाउन की पाबंदी करें। अब इसके बाद हम आपको अमरीकी दारुल हुकूमत वाशिंगटन DC की एक झलक दिखाते हैं, जो दुनिया के मसरूफ तरीन शहरों में से एक है, लेकिन कोरोना वायरस ने उसका नक्शा बदल दिया है। लॉकडाउन और सामाजिक फासले की हिदायत के दरमियान यहाँ का माहौल कैसा है और इस बारे में अमरीकी क्या कहते हैं, सुनते हैं नीलोफर मुगल की रिपोर्ट में।
अमरीकी दारुलकूमत वाशिंगटन DC, जहाँ हर साल लाखों की तादाद में मुल्की और गैर मुल्की सयाह आते हैं, कोरोना की वबा की वजह से खाली और सुनसान है। हुकाम के मुताबिक किसी भी दूसरी अमरीकी रियासत के मुकाबले में यहाँ सियाहत के शोबे को सख्त नुकसान पहुँचा है।
मैं एयरलाइंस के साथ काम करता हूँ, लिहाजा मैं कभी कभार यहाँ आता हूँ, लेकिन जब कभी भी मैं यहाँ आया हूँ, ये जगह बहुत मसरूफ दिखाई देती है, लेकिन मैंने वाशिंगटन DC को कभी इतना खाली नहीं देखा।
मैं तकरीबन एक साल पहले यहाँ आई थी, ये जगह यकीनन ऐसी बिल्कुल नहीं थी। मेरा नहीं ख्याल कि ये दोबारा वैसी हो सकेगी।
ये नेशनल मॉल है, ये कभी खाली नहीं होता। अमेरिकन नेशनल पार्क सर्विस के मुताबिक हर साल तकरीबन 25 मिलियन से ज्यादा लोग यहाँ का विजिट करते हैं। यहाँ बहुत सी सालाना तकरीबात के अलावा मेले और नुमाइशें भी मुनक्किद होती हैं, लेकिन जैसा कि अब आप देख सकते हैं, ये बिल्कुल खाली पड़ा है, बस इक्का दुक्का लोग ही दिखाई दे रहे हैं।
ये जगह यकीनन मुख्तलिफ हो गई है, ये एक तरह से खौफजदा करने वाला माहौल है।
वाशिंगटन DC में तकरीबन 70 से ज्यादा म्यूजियम कायम है, जहां आमतौर पर लोगों का बेतहाशा रश रहता है। यहां तक कि लोगों की लंबी लंबी कतारें म्यूजियम से बाहर भी दिखाई देती हैं, लेकिन अब ये कोरोना वायरस की वजह से गैर मुय्यना मुद्दत के लिए बंद है।
हम यहाँ हफ्ते में 2 बार म्यूजियम देखने आते हैं, लेकिन यहाँ कुछ भी खुला नहीं है, ये सब बहुत डरा देने वाला है।
और दूसरी जानिब लोगों की कम हो जाने वाली तादाद का फायदा उठाते हुए नई तामीरात और मुरम्मत का काम जल्द मुकम्मल करने पर भी तवज्जो दी जा रही है। नीलोफर मुगल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
यहाँ ये वजाहत करनी ज़रूरी है कि यहाँ पर जो भी कंस्ट्रक्शन वर्कर्स हैं, यानी जो मजदूर काम कर रहे होते हैं इमारतों में, वो पूरी पाबंदी करते हैं हिफाजती गियर इस्तेमाल करने की और सामाजिक फासले की भी। और अब इससे पहले कि हम अपनी मेहमान का आपसे तारुफ करवाएं, चलते हैं एक प्रोमो की तरफ।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
फौजिया फारूकी एक बहुत ही प्रोमिनेंट नाम है यहाँ अमेरिका में साउथ एशियन स्टडीज पढ़ने और पढ़ाने वालों के लिए। फौजिया का ताल्लुक भारत के शहर लखनऊ से है और वो कई सालों से यहाँ की कई मौकर यूनिवर्सिटियों से मुंसलिक रहीं, जिनमें यूनिवर्सिटी ऑफ वर्जीनिया, मेरीलैंड की यूनिवर्सिटी और अब प्रिंसटन यूनिवर्सिटी शामिल है, जहाँ इस वक्त वो जनूबी एशिया के शोबे में पढ़ा रही हैं और कई कोर्सेज पढ़ाती हैं जो अदब के अलावा भी हैं। तो फौजिया, मैं ये चाहूँगी कि बग़ैर किसी इंकसारी के जो मुझे उम्मीद है, आप अगर अपना तारुफ, क्योंकि इतना लंबा तारुफ है, मेरा ख्याल आप खुद कराइए क्या है।
अच्छा, तो मेरा नाम फौजिया फारूकी है और मेरा ताल्लुक लखनऊ से है।
और मेरा जो कहना चाहिए कि मेन मैदान है वो उर्दू अदब है. लेकिन मैं उर्दू अदब के अलावा बहुत सारे दूसरे भी इल्मी मैदान हैं जिनमें मुझे दिलचस्पी है, और मैं प्रिंसटन यूनिवर्सिटी में साउथ एशियन स्टडीज में जो डिपार्टमेंट है वहाँ पढ़ाती हूँ. तो जो ऐसे मौजूदात हैं जिनमें मुझको दिलचस्पी है वो है अदब, उर्दू अदब, हिंदी अदब और साउथ एशियन लिटरेचर, यानी मैं बंगाली और तमिल, तेलुगू, तमाम जबानों के अदब पढ़ाती हूँ. लेकिन जाहिर है मेरी अपनी जबान है, सिर्फ हिंदी और उर्दू है. तो वो जो दूसरी जबानों का अदब है वो मैं अंग्रेजी में पढ़ाती हूँ. उसके अलावा मुझे जेंडर एंड सेक्सुअलिटी स्टडीज एक और टॉपिक है जो मैं पढ़ाती हूँ. मैंने अभी पिछले सेमेस्टर एक कोर्स पढ़ाया जिसमें बहुत मजा आया और बहुत दिलचस्प कोर्स था. मैंने खुद बहुत सीखा, अपने बारे में भी सीखा, एक औरत होने के हवाले से. उसका टॉपिक था जेंडर सेक्सुअलिटी एंड फेमिनिज्म इन साउथ एशिया. और मैं शायरी करती हूँ, कुछ अफसाने लिखे हैं और हिंदुस्तान के जो तमाम दूसरे तरह के फनून भी हैं जैसे परफॉर्मिंग आर्ट्स, फाइन आर्ट्स, मैं मुझे उन चीजों में भी दिलचस्पी है, उनको फरोग देने में दिलचस्पी है. और मेरा मुझे इंटरडिसिप्लिनरी जो अप्रोच होती है वो मेरी पढ़ाने में भी है, और उसके अलावा जो मेरा एक तरह से कल्चरल एक्टिविज्म है उसमें भी मुझे दिलचस्पी है. अलग अलग जो जानराज हैं जैसे लिटरेचर है और विजुअल आर्ट है और डांस है, म्यूजिक है और जिंदगी है, उन सब का आपस में क्या रिश्ता है और उन तमाम रिश्तों को एक्सप्लोर करना एक तरह से मेरा मकसद है.
तो सुनने वाले आप बखूबी समझ गए होंगे कि मैंने क्यों फौजिया से कहा था कि अपना तारुफ खुद करवाएं. अभी इसमें बाकी हैं चीजें तो वो हम बाद में आते हैं उसकी तरफ. लेकिन फौजिया सबसे पहले टीचर की हैसियत से प्रिंसटन में आप पढ़ाती हैं उर्दू अदब, उसमें जाहिर है कि मुख्तलिफ मुल्कों के होंगे स्टूडेंट्स जो आपके पास आते हैं, तो कहाँ कहाँ से हैं लोग?
प्रिंसटन एक तरह से इंटरनेशनल यूनिवर्सिटी है, तो जाहिर है कि ज्यादातर स्टूडेंट्स होते हैं जो अमरीकी स्टूडेंट्स हैं, लेकिन अमरीकी स्टूडेंट्स में भी बहुत अलग अलग तरह के बैकग्राउंड से स्टूडेंट्स आते हैं. जैसे स्टूडेंट्स हैं जिनका कोई जनूबी एशिया से ताल्लुक नहीं है, इंडिया पाकिस्तान से ताल्लुक नहीं है. ऐसे स्टूडेंट्स हैं जो हिंदुस्तानी पाकिस्तानी खानदान से आते हैं लेकिन वो यहाँ पैदा हुए. ऐसे भी स्टूडेंट्स हैं जो इंटरनेशनल स्टूडेंट्स हैं, काफी सारे मेरे इंटरनेशनल स्टूडेंट्स होते हैं जो कि जिनका खानदान इंडिया या पाकिस्तान में रहता है लेकिन वो पढ़ने के लिए प्रिंसटन आए हुए हैं. और खास तौर पर मुझे लगता है कि जर्मनी में उर्दू में काफी लोगों को दिलचस्पी है, तो खासतौर पर जो ग्रेड स्टूडेंट्स होते हैं जो मेरे उर्दू की क्लासेस ले रहे होते हैं उसमें मुझे लगता है कि अक्सर जर्मन स्टूडेंट्स होते हैं. वैसे तो फ्रेंच स्टूडेंट्स, ब्रिटिश स्टूडेंट्स, एक स्टूडेंट मेरी न्यूजीलैंड से थी. और एक और भी बात मैं बता दूं कि प्रिंसटन में हम हिंदी उर्दू में इतना फर्क नहीं करते, तो हमारे यहाँ वो एक ही प्रोग्राम है.
जब वो दो कोर्सेज पढ़ाती हैं तो स्पोकन तो जो जबान है वो एक ही है जो बोली जाती है, सिर्फ स्क्रिप्ट में फर्क है. तो आप किस तरह फिर आप इन दोनों को एक जगह कैसे पढ़ा रहे हैं?
इस तरह पढ़ाते हैं क्योंकि हम मतलब दोनों हिंदुस्तान और पाकिस्तान अगर आप देखें तो अभी भी एक बड़ी तादाद है, बड़ी आबादी है लोगों की जो लिखना पढ़ना नहीं जानती. लेकिन हम ये नहीं कह सकते कि वो अहले ज़बान नहीं. जो स्पोकन लैंग्वेज है उस पर फोकस होता है और हम एक ही क्लास में दोनों स्क्रिप्ट सिखाते हैं और स्टूडेंट्स खुद फैसला कर सकते हैं. हम उनको इनकरेज करते हैं कि वो दोनों स्क्रिप्ट सीखें और ज्यादातर हमारे स्टूडेंट सीख लेते हैं. तो सीखना सब पर फर्ज है लेकिन वो कितना रिटेन करना चाहते हैं वो खुद फैसला कर सकते हैं कि वो किसको अपनी प्राइमरी स्क्रिप्ट समझेंगे. तो वो पहले साल का कोर्स है. दूसरे साल में हम हिंदी और उर्दू अलग अलग पढ़ाते हैं क्योंकि हम उन स्टूडेंट्स को अकोमोडेट करना चाहते हैं जो बोलचाल की हिंदी उर्दू जानते हैं और हमारे यहाँ आते हैं स्क्रिप्ट सीखने के लिए. तो वो ऑलरेडी डिटरमिन कर चुके होते हैं कि भाई उनकी हिंदी उनकी जबान है या उर्दू जबान है और कौन सी स्क्रिप्ट में उनको दिलचस्पी है. तो हम उन दोनों को अलग अलग पढ़ाते हैं. तीसरे साल में हमारा अदब का कोर्स होता है जो हिंदी उर्दू दोनों स्टूडेंट्स एक साथ आते हैं. हम ज्यादातर जो मटेरियल है वो हिंदी उर्दू दोनों स्क्रिप्ट्स में देते हैं और उससे हमने देखा है कि बहुत स्टूडेंट्स में एक तरह से अवेयरनेस बढ़ी है जो हिंदी उर्दू का रिश्ता है उसके बारे में भी, जो हिंदुस्तान पाकिस्तान का रिश्ता जाहिर है कि वो एक मुल्क हुआ करता था, जो पुराना हिंदुस्तान है उसके बारे में भी वो देखते हैं और ये भी देखते हैं कि क्या फर्क हो गया है अब और क्या चीजें एक तरह से एक ही जैसी है. तो हम ज्यादा अवेयरनेस आती है दोनों मुल्कों के अदब से, जो उनकी वाकफियत हो जाती है. मुझे लगता है कि वो واقفیت تو ہر حال میں اچھی چیز ہے. تو ہمارے ایسے اسٹوڈینٹس ہیں جو بالکل ودروہی اور بہت سارے بالکل ہندی میں, ہندی کا جو کینن ہے اس کے بہت مشہور شاعر جو ہیں, مشہور جو افسانہ نگار ہیں, کئی بار ان پر فدا ہو جاتے ہیں, ان کے فین ہو جاتے ہیں, اور ان کو اگر اسکرپٹ نہیں آتی تو ان کو مٹیریل ہندی اردو میں ملتا ہے, اور وہی ہوتا ہے کہ اردو کا مٹیریل ہندی میں ملتا ہے. ہم آپ کو ایک بہت اچھی مجھے مثال یاد آ گئی کہ دو سال پہلے کی بات ہے, ایک خالد جاوید صاحب ایک افسانہ نگار ہیں اردو کے بہت بڑے اور دلی سے ہیں, تو وہ آئے تھے, ان کو ہم نے بلایا تھا, اور ان کا افسانہ آخری دعوت جو ہے وہ ہمارے سلیبس پر ہے. ایک لڑکا ہماری کلاس میں تھا اور اس کا اردو سے کوئی تعلق نہیں تھا, لیکن وہ اس کو ہندوازم میں دلچسپی تھی, اور اس نے اپنا پروجیکٹ خالد جاوید کے افسانے پہ کیا, اور کس طرح سے کہ ویدانت کے فلسفہ کا جو فلسفہ ہے اس کو خالد جاوید صاحب کے افسانے کے ساتھ جوڑ کر دیکھا جا سکتا ہے. ایسے اسٹوڈینٹس ہیں پاکستانی جنہوں نے اردو میں اپنا مضمون لکھا لیکن ایک ہندی شاعر کے اوپر لکھا.
آپ نے کہا کہ وہ کسی افسانہ نگاری یا شاعر پر فدا ہو جاتے ہیں, تو سب سے زیادہ کون وہ خوش نصیب ہے جس میں سب سے زیادہ دونوں جگہ کے لوگ فدا ہوتے ہیں؟
دونوں جگہ کے لوگ فدا ہوتے ہیں. اب جیسے کہ ذیشان ساحل
جی,
اور ذیشان ساحل اور افضال احمد سید, میں نے ابھی کورس پڑھایا پچھلے سیمسٹر پوسٹ کلونیئل ہندی اردو لٹریچر, تو میں نے دیکھا کہ جو کنٹمپریری پوئٹس ہیں آج کل, جیسے جان ایلیا, ظاہر ہے ہندوستان میں تو جان ایلیا ایک بالکل کلٹ فگر بن چکے ہیں, پاکستان میں بن چکے ہیں لیکن ہندوستان میں ہندی والوں کے بیچ بہت بن چکے ہیں. مزے کی بات ہے کہ ہم ابھی اس آنے والے ابھی جو اتوار آ رہا ہے اس دن ہم خود ایک آن لائن زوم پر ایک پوئٹری سیشن کر رہے ہیں, اس کا نام ہی ہے کلٹ پوئٹری کنیکٹنگ ود ماسٹرز, تو اس میں جان ایلیا ہے ایک اور ودروہی ہے. تو مجھے لگتا ہے کہ میرے اسٹوڈنٹ جس عمر سے آتے ہیں, تو جو ہندوستان پاکستان میں آج کل جو آلریڈی جن کو لوگ فالو کر رہے ہیں, مجھے لگتا ہے کہ اس سے وہ لوگ زیادہ کنیکٹ کر پاتے ہیں. اور یہ بھی کہ زبان جو کنٹمپریری ہے وہ چاہے پاکستان کی ہو چاہے وہ ہندوستان کی ہو, وہ ایک دوسرے جو کے زیادہ قریب ہے جس طرح کی شاعری ہو رہی ہے, کیونکہ بہت کلاسیکی شاعری نہیں ہو رہی ہے. تو اگر نثری نظم پاکستان کی ہے اور ایک بالکل کلاسیکی مزاج کی نہیں بلکہ کہنا چاہیے کہ بہت ہی عام زبان کا لب و لہجہ ہے جو اس میں لکھی گئی نظمیں ہیں ہندوستان کی ہیں, تو وہ زبان کوئی بیریئر نہیں بنتی ہے تب جو اسٹوڈینٹس کہاں سے آتے ہیں. تو مجھے ایسا لگتا ہے کہ جان ایلیا میں کہوں گی ودروہی, ایک دلی کے شاعر تھے اور ودروہی کا مطلب ہوتا ہے باغی, تو جو باغی قسم کے شاعر ہیں
وہ نوجوانوں کو بھاتے ہیں. مجھے جو حیرت ہوئی نا تھوڑی سی ذیشان ساحل کا نام سن کے, ہوئی بہت ہی پیارے شاعر ہیں اور وہ بہت ینگ تھے جب ان کی ڈیتھ ہوئی ہے, ان کا انتقال ہو گیا تھا, تو ان کا یعنی یہ بڑی خوشی مجھے خوشی ہوئی سن کے اگر پرنسٹن میں ان کو پڑھایا جا رہا ہے, کیونکہ جیسے جان ایلیا یا فیض صاحب یا دوسرے جو شاعر ہیں ودروہی صاحب جیسے آپ نے کہا, تو وہ تو معروف ہیں ہی نا بہت زیادہ, لیکن ذیشان ساحل ان لوگوں میں نہیں ہے جنہیں ان کی ایک مخصوص حلقے کے باوجود اس کے بہت ہی عمدہ شاعر ہیں تھے وہ, تو کس نے ان کا کیسے خیال آیا آپ کو, آپ کے کو پسند تھی ان کی شاعری؟
اچھا میرا تو خیر کام ہی جو ہے وہ جو کنٹمپریری اردو پوئٹری ہے, خاص طور پہ جو پاکستان کی پوئٹری ہے, اصل میں میں نے پورا میرا ایک مقالہ ہے اس کے بارے میں, میں نے پیپرز لکھے ہیں. تو افضال احمد سید, ذیشان ساحل, تنویر انجم, نئے ہمارے یہاں کے جو کنٹمپریری شاعر ہیں پاکستان میں اردو کے, ان میں مجھے خود دلچسپی. تو میرا ایک سیشن تھا شمس الرحمان فاروقی صاحب کے ساتھ, تو میں اور شمس الرحمان فاروقی صاحب ہم دونوں نے نثری نظم پر بات چیت کی, اور فاروقی صاحب وہ بہت ہی مطلب شفقت جو ہے وہ ایک طرح سے برتتے ہیں ہمارے ساتھ, انہوں نے ہماری نظمیں, ہمارا افسانہ اپنے شکون رسالے میں شائع بھی کیا ہے, تو وہ بہت ہی نرمی سے انہوں نے کام لیا, حالانکہ وہ جانے جاتے ہیں کہ ان کو نثری نظم کہ وہ ایک زمانے میں اس کے ماننے والوں میں سے نہیں تھے, اس کے خلاف تھے, ایسی ہی امیج ہے,
بہت سارے لوگ خلاف تھے.
ہاں تو ہوا یہ کہ مزے کی بات ہے کہ فاروقی صاحب تو بہت ہی انہوں نے نرمی سے مطلب سوال پوچھے, انہوں نے مجھے پرووک کیا اور میرے پاس جواب تھا, کیونکہ میرا پورا جو پی ایچ ڈی کا مقالہ ہے وہی نظم پر ہے. لیکن وہاں پر بہت لوگ جو ہیں وہ بہت ناراض ہو گئے, جو لوگ نسوی نظم کے بہت حامی ہیں. اور بعد میں ہمیں اندازہ یہ ہوا, پتہ یہ چلا کہ بہت سارے لوگوں کی ناراضگی یا فرسٹریشن اس بات پر تھی ان کی ناراضگی, کہ بات ہم کر رہے تھے نئی شاعری کی اور ہم ہیں شاید, ان کو لگا ہوگا کہ ہم انڈیا سے ہیں اور ہم زیادہ تر پاکستان لوگ بہت باتیں کرتے ہیں اور پاکستانی لوگوں کے بارے میں بات کرتے ہیں, اور ہم ہندوستان سے ہیں اور ہم دکھے پہ کھڑے ہو کے ہم نے چھ شاعروں کو چنا اور ان میں سے چار جو ہے وہ پاکستانی تھے اور جو انڈیا کے تھے بھی وہ ایک خاتون تھی اور دوسرے دلت شاعر. تو ایک شبنم شاہی ہے, وہ بھی ان کا اصل میں ریڈیو سے جڑی ہوئی ہے, وہ خود بھی کشمیری ہیں, وہ بڑی اچھی نثری نظمیں لکھتی ہیں. اور اس کے علاوہ جینت پرمار صاحب ہیں جو دلت ہیں اور جو ایک طرح سے جو نچلی ذات جن کو سمجھا جاتا رہا ہے ایک زمانے سے, انہوں نے اپنے مسائل کا جو جس ادب میں ذکر کیا ہے وہ دلت ادب کہلاتا ہے, تو وہ ایک دلت شاعر ہے. تو مجھ کو یہ تھوڑا دلچسپ لگا کہ ہم اسی طرح کے شاعر جو میرے خیال میں بہتر شاعر تھے ذیشان ساحل اور افضال احمد سید, تو اگر اسی کے رنگ کی اتنی اچھی شاعری کوئی نہیں کر رہا ہے تو اس کو شامل کرنے کا کیا مطلب ہے. تو ہم نے سوچا کہ ہم ان لوگوں کی شاعری دیکھیں جو نثری نظم لکھ رہے ہیں لیکن کچھ ایسے موضوعات پہ لکھ رہے ہیں جو پاکستانی شاعر نہیں لکھ رہے ہیں. لیکن تو میں یہ کہنا چاہتی ہوں کہ جو آپ پوچھ رہے ہیں کہ یہ جو حلقہ ہے اس طرح کے شاعروں کا یا ایسے لوگوں کا جو اس طرح کی شاعری پسند کرتے ہیں, اور زیادہ امید نہیں کی جاتی ہے کہ انڈر گریڈز کسی یونیورسٹی میں ایون انڈیا اور پاکستان میں ان شاعروں کو پڑھ رہے ہوں گے, لیکن مجھے ایسا لگتا ہے کہ جو شاگرد ہوتے ہیں جو طالب علم ہوتے ہیں وہ سب سے پہلے اپنے استاد کے حلقے میں داخل ہوتے ہیں.
بالکل صحیح ہے,
وسیلے سے وہ جو ادب کا حلقہ ہوتا ہے اس میں داخل ہوتے ہیں,
تو وہ اسی لیے پاپولر ہیں کہ جو نقاد تھے اور جو پڑھانے والے تھے انہوں نے ان کا انتخاب کیا. اگر وہ بھی فوزیہ فاروقی کی طرح ذیشان ساحل کو چنتے یا کسی دلت شاعر کو تو شاید وہ بہت معروف ہو سکتے تھے, کیونکہ ان کو بہت پروجیکشن ملا ہوتا اس طرح یونیورسٹیز میں اور جو کریکولم ہے اس کے اندر.
اور جو نئے ناموں کو چننا سلیبس کے لیے, وہ ظاہر ہے کہ اس کے لیے محنت کرنی پڑتی ہے, کچھ کام کرنا پڑتا ہے, کیونکہ آپ کو مواد پہلے سے نہیں ملا ہوتا ہے, یا تو آپ کو خود تشریح کے ذریعے تجزیے کے ذریعے پڑھانا ہوتا ہے یا تو خود آپ کو مٹیریل تیار کرنا ہوتا ہے.
ایک میں بات جاننا چاہتی ہوں, یہ جو کرونا وائرس ہے نا اس نے تباہی تو ہے لیکن اس نے ہم سب کی ایک طرح سے پوری زندگی اور تھنکنگ بھی بدل دی ہے. مطلب وہ لوگ جنہوں نے کبھی گھر بیٹھ کے کام کرنے کا سوچا ہی نہیں تھا وہ اب گھر بیٹھ کے کام کر رہے ہیں اور ٹھیک ٹھاک کر رہے ہیں, مطلب اتنا ہی کام کر رہے ہیں جتنا وہ دفتروں میں بیٹھ کے کرتے تھے. اور دیکھیں سڑکوں پہ ٹریفک, کم از کم آپ کے پرنسٹن میں تو شاید نہیں ہوگا مسئلہ, ڈی سی کا تو ایک بہت بڑا مسئلہ ٹریفک کا حل ہو گیا, رش آور نہیں ہے کوئی بھی. تو آپ مجھے بتائیے کہ اب آپ جو پڑھا رہی ہیں تو آپ کے شاگرد تو ایک مختلف ٹائم زون میں ہیں, یعنی انڈیا یا پاکستان میں بھی ہیں نا جو چلے گئے, تو کیا آپ ان کو وہاں پڑھا رہی ہیں اس وقت؟
جیسے ہم ایک سیمسٹر زیادہ کورسز پڑھاتے ہیں ایک سیمسٹر کم پڑھاتے ہیں, تو یہ میرا وہ سیمسٹر ہے جس میں ہم اتنا زیادہ نہیں پڑھا رہے ہیں. تو میری کلاس روم میں جو لوگ ہیں وہ زیادہ تر امریکہ ہی میں کہیں کسی نہ کسی ٹائم زون میں, تو اتنا بڑا فرق تو نہیں ہے. لیکن ہم جانتے ہیں کہ بہت سارے اسٹوڈینٹس جو انٹرنیشنل ہیں وہ پڑھ رہے ہیں. لیکن جہاں تک پرنسٹن کا سوال ہے کہ جس طرح آنند فانن میں جس زمانے میں وہ پرنسٹن کو کیا گیا کہ آن لائن اب پڑھائیں گے, تو بہت زیادہ تر اسٹوڈینٹس جا نہیں سکے یا نہیں گئے. تو ہاں میرا مجھے ایسا لگتا ہے کہ بہت سارے اسٹوڈینٹس یا تو وہ ہاسٹل میں ہیں جو گریڈ اسٹوڈینٹس ان کو ہم جانتے ہیں, اور یا یہ ضرور ہے کہ جو دوسرے دوسرے ٹائم زون میں ہیں. تو زیادہ تر یونیورسٹیاں, اب میں اور کسی کے بارے میں بات نہیں کر سکتی, لیکن پرنسٹن میں ہم انہی اوقات میں کلاسز پڑھا رہے ہیں جو ہم پہلے پڑھا رہے تھے. تو میری ٹیچنگ اسکیڈول پہ کوئی فرق نہیں آیا ہے. لیکن اگر کوئی اسٹوڈنٹ اپنے گھر چلا گیا ہے, ایسے میرے اسٹوڈنٹس ہیں جو مڈ ویسٹ فار ایگزامپل چلے گئے ہیں یا کیلیفورنیا چلے گئے ہیں, تو ان کے لیے یہ الگ ٹائم زون ہے. لیکن انٹرنیشنل اسٹوڈنٹس, مجھے لگتا ہے کہ کافی انٹرنیشنل اسٹوڈنٹس پھر بھی یہاں ہیں.
اچھا,
پرنسٹن میں مجھے ایسا لگتا.
تو اس کا مطلب پورا سٹاف کام کر رہا ہے پرنسٹن میں اس وقت؟
لیکن شناز ہم اصل میں بہت زیادہ اس سے नहीं बात कर सकते कॉन्फिडेंस इसके बारे में, क्योंकि हम तो अपने स्टूडेंट्स को जानते हैं और या बहुत सारे ग्रेड स्टूडेंट्स को जानते हैं जो नहीं गए, और जो ग्रेड स्टूडेंट्स हैं वो दूसरी तरह के हाउसिंग में रहते हैं, तो हम अंडर ग्रेड्स का इस मामले में मतलब क्या एग्जैक्टली हुआ वो हम बहुत ही वसूख के साथ नहीं कह सकते.
मैं ये सोच रही थी कि ये जो आपने एक बहुत ही लंबा चौड़ा प्रोग्राम शुरू किया है जो कि कई घंटों तक, और वो है सारे लोग वो हैदराबाद इंडिया में है, तो कई घंटे आप उनके साथ आपके, फिर आपका अपना यहाँ का जो पढ़ा रहे हैं कोर्स आप, फिर और भी आप कल्चरल चीजों में है यहाँ, तो किस तरह घर कैसे चल रहा है अभी? जोश के दम पर,
जोश के दम से चल रहा है. और ये भी है कि इत्तेफाक से जोश जो है वो रिसर्च लीव पर है, तो वो एक अपने उस पर काम कर रहे हैं एक प्रोजेक्ट पे. मतलब हमारे तो मैं कहूंगी कि जोश के सहारे जो है वो समन्वय तंजीम जो है जोश के सहारे चल रही है. मतलब वो जो हैदराबाद में हम हिंदुस्तानी मतलब आर्ट की और लिटरेचर की खिदमत कर रहे हैं, वो असल में इस सहारे हो रही है कि जो जोश उसको खाना दे रहे हैं. तो एक तो अच्छी बात ये कि वो तो जब जोश ने हमको एक तरह से प्रपोज किया तो जानती है शैनल, तो हमने सबसे पहला सवाल ये काम किया कि भाई लेकिन अमेरिका में तो बर्तन धोने पड़ते हैं क्या? लिटरली मतलब एक रूमानी कन्वर्सेशन के दौरान. और हमको बहुत अजीब लगा कि ये अभी क्यों बात करनी है. तो हम लेकिन ये अहम बात थी ना, तो मतलब आप जो कह रही है जो निगोशिएट करने वाली बात है, जो जो शुरू में ही थोड़ा सा अवेयरनेस रहे कि इट्स नॉट जस्ट अबाउट लव.
नहीं तो मगर अब शादी के कई साल बाद बर्तन कौन धोता है?
नहीं बर्तन तो वो धोते हैं, लेकिन शामी कबाब और जिसके जिसकी वजह से वो एक तरह से अब शेरवानी और शामी कबाब की खातिर तो वो उन्होंने निकाह पढ़ा आधा तो निकाह की रस्म, लेकिन उनको हाँ. लगा कि यू नो ये आइडेंटिटी ठीक है क्योंकि बहुत अच्छा खाने को मिलता है. तो खाना हम पकाते हैं, ईद वाला खाना हमारे यहाँ हर दिन पकता है.
हाँ, पुलाव और बिल्कुल
पुलाव और हाँ हर दिन आप समझ लीजिए कि ऐसा पकता है. कई बार हम कहते हैं कि जोश आपको क्या लगता है कि हर पूरे इंडिया पाकिस्तान में हर घर में ये खाना नहीं पक रहा है?
मुझे हैरत ये है कि आप दोनों दुबले पतले कैसे हैं फिर?
हम लोग बहुत मसरूफ रहते हैं. और दूसरी बात ये कि आप कम खाइए, मुझको लगता है कि क्या खाते हैं उससे फर्क नहीं पड़ता, आप कितना खाते हैं. वो शाम को शामी कबाब के लालच में या कई बार धोखे में, क्योंकि हम आखिर में कई बार धोखा दे देते हैं कि हम बहुत थक गए, लेकिन वो बेचारे सारा दिन जो है वो सारा दिन काम करते हैं.
मैंने एक दफा आपसे कोई बात हो रही थी तो सही मानों में मुझे वो जो एक मुहावरा है ना कि एक मर्द के दिल का रास्ता क्या उसके मेदे से होकर गुजरता है, क्योंकि आपने मुझे ये बताया था कि जोश को जब गुस्सा आ जाता है किसी बात पर तो आप क्या करती हैं? तो
हम ये करते हैं, मतलब एक सब मेरी बहनों के लिए एक टिप है, सबसे पहले तो ये कि हम एक्नॉलेज नहीं करते कि वो गुस्सा है. हम ऐसे करते हैं जैसे कि हमें मालूम नहीं है कि वो गुस्सा है और हम तो गुस्सा है नहीं, हम तो हमें तो पता भी नहीं है, हम तो बहुत प्यारे जैसे हमेशा वैसे ही है. और साथ में बीच बीच में बिल्कुल मासूमियत से खानों का जिक्र दो चार बार कर देते हैं.
अच्छा, कि आज क्या पकेगा?
हाँ, आज क्या पकेगा वो भी हमेशा डिनर में. तो हम नाश्ते के वक्त से डिनर के बारे में बात करना शुरू कर देते हैं. तो वो डिनर फिर हम आखिर में मतलब 80 में 80 बार हम सचमुच वो पकाते हैं.
अच्छा.
तो थोड़ा क्रेडिट दीजिए. लेकिन ये कि हम उसके बारे में सुबह ही से उनको थोड़ा सा लालच दे देते हैं और ये कि हम बहुत मसरूफ है लेकिन ये खाने का जी चाह रहा है. और क्या आप क्या खाएंगे, जो भी कहिए, शामी कबाब है या कोरमा?
कितना मैं कहती हूँ आपको लिए मैं कुछ नहीं कहती, लेकिन वो कितने मासूम है. कितने साल हो गए शादी को?
शादी हो गए हमारे, हमारी 2004 में सोची शादी हुई है, तो 15 साल हो गए.
15 साल हो गए और बच्चे दो हैं आपके, तो ऐसे
12 साल का बेटा.
साउथ एशियन कल्चर में काम करने वाले माँ बाप के बच्चों में किस तरह का असर आया, या वो अमरीकी बच्चे?
नहीं, हमको लगता है कि जहाँ तक हमारे घर में खाने का सिलसिला है तो वो हम लोग बहुत देसी हैं. हाँ. और पहनने के सिलसिले में भी हम बहुत देसी हैं. और हमको हमेशा से साड़ियाँ खास तौर पे गरारे, हमको जो एकदम असली देसी लिबास है वो बहुत पसंद है. असल में उससे हमको याद आया कि आप ये समझ लीजिए कि एक वाइट मोबल जो किताब है विलियम डालरिम्पल की, उसमें इसका जिक्र है कि एक अंग्रेज افسر تھا اس نے ایک اوپن لیٹر لکھا انگریز عورتوں کو کہ اگر وہ نہیں چاہتی ہیں they don't want to lose their men to Indian women, they should start wearing sarees.
اچھا ہاں بہت ہی خوبصورت لباس ہے، اس میں تو خیر کوئی شک نہیں.
ہاں تو مطلب صرف ساڑی میں ہم کو غرارے شرارے یہ سب کچھ اچھے لگتے ہیں، یہاں پہ کوئی بھی ہم آپ یہاں آئیے اگر یہاں پرسن، ہم تو زیادہ تر ہندوستانی کپڑے پہنتے ہیں، ہم کو اچھا لگتا ہے. تو ہم ایک طرح سے کھانے پہننے کے معاملے میں ہم ہندوستانی ہیں، ہمارا جو جس طرح رہن سہن روز کا ہے وہ کافی ہندوستانی ہے، لیکن چونکہ میرا اپنا ہندوستانی خاندان امریکہ میں نہیں ہے اور جوش کا خاندان یہاں ہے.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
نئی نسل ہے شنازا، وہ دوسری طرح سوچتے ہیں، ان کو ایسا نہیں لگتا ہے کہ خالد جاوید نام ہے تو وہ اور وہ اردو میں شاعری لکھ رہے ہیں تو وہ بس وہ جو ادرنس کا جو ایک خیال ہمارے یہاں رہا ہے دو تین نسلوں سے، مجھے لگتا ہے وہ کچھ حلقوں میں بڑھ رہا ہے لیکن نوجوانوں کے کافی بڑے حلقے میں وہ ختم بھی ہو رہا ہے.
بالکل ہندوستان پاکستان کی بات نہیں، آپ یہ دیکھیے یہاں پر جو نوجوان ہیں ان کے اندر وہ نسل کے کالا کون گورا کون، ان کے دل میں تعصبات نہیں. آپ ان کے گروپس کو دیکھیں، پھر آپس میں جو شادیاں ہو رہی ہیں اس وقت، یہ نوجوانوں کی وجہ سے ہوا ہے یہ جو تبدیلی آئی.
بہت بزرگ جو ہے وہ ناراض ہو جائیں گے، لیکن ہم کو یہ لگتا ہے کہ جو اصلی طریقہ ہے لوگوں کو قریب لانے کا اور کمیونٹیز کو قریب لانے کا وہ اصل میں اس طرح کی شادیاں ہیں. ہم کو یہ لگتا ہے کہ
آپ تو کہہ بھی سکتی ہیں،
ہاں میں کہہ سکتی ہوں، انٹر فیتھ ڈائیلاگس ہیں نا، مجھے لگتا ہے کہ میں تھوڑی اسکیپٹیکل ہوں. مجھے لگتا ہے کہ وہ سب بناوٹی باتیں اسٹیج پہ کرنا آسان ہے، جب کسی کے ساتھ زندگی آپ گزارنے کا فیصلہ کر رہے ہیں اور وہ جو ہے تعصبات سے اٹھ کے، تو سچ مچ اس کا مطلب ہے کہ آپ بہت سنجیدہ ہیں اور آپ سچ مچ اس منزل پر خود پہنچ چکے ہیں کہ یہ باتیں آپ کے لیے معنی نہیں رکھتی.
تو میں نے کیونکہ ایک جملہ کہہ دیا، اب سننے والے کے دماغ میں خود خود ہو رہی ہوگی کہ یہ فوزیہ نے کیا کیا ہے جو یہ بات پوچھی گئی ہے. اب بتائیے آپ کا جرم کیا ہے؟
جرم میرا یہ ہے کہ میں نے شادی کی ہے ایک آدمی سے، وہ نہ تو مذہب کے لحاظ سے، نہ تو نسل کے لحاظ سے، نہ تو ملک کے لحاظ سے، نہ تو زبان کے لحاظ سے، ان کسی لحاظ سے ہم ایک ہی حلقے سے، کیا کہنا چاہیے، ایک ہی ایک جگہ سے نہیں آتے ہیں، بہت الگ الگ ہمارے پس منظر ہیں. تو میرے شوہر جو ہیں وہ امریکی ہیں لیکن وہ آدھے چینی ہیں اور آدھے کہنا چاہیے کوکیشن ہیں، گورے ہیں. کچھ میں تھوڑا ویسٹ کو بھی دیکھیے، مغرب کو تھوڑا الزام کو بھی، جو ہماری جن شناختوں کو لے کے ہم اتنے طرح سے اتنا تعصب ہے ہمارے اندر. بہت ساری شناختیں یا تو بنائی ہمارے لیے مغرب نے ہیں اور یا تو اس کو ایک طرح سے زیادہ ری انفورس کیا ہے یا اس ایک طرح سے ڈاٹڈ لائن کو انہوں نے زیادہ بولڈ لائن بنا دیا ہمارے لیے.
اس طرح کی جو شادیاں ہوتی ہیں، کیونکہ ظاہر ہے اس میں زیادہ کس کو سمجھوتا کرنا پڑا، کس کو زیادہ سیکھنا پڑا، آپ کو اور یا جوش کو؟ کیونکہ انہوں نے مذہب بھی وہ اختیار کیا جو آپ کا مذہب ہے، یعنی وہ مسلمان ہوئے.
پہلے میں جہاں تک سمجھوتے کی بات ہے شناز آپ، پہلے اب ایک تو یہ کہ ابھی ابھی ہم نے وہ مطلب بہت ساری چیزیں جو ہم پہلے سے سوچتے تھے ہم نے اور زیادہ ان کے بارے میں سوچا ہے، اور ایک پورا دو تین سال سے ہم جینڈر سیکشوالٹی فیمنزم پر کام کر رہے ہیں. تو مجھے لگتا ہے کہ یہ جو محبت ہو یا دوستی ہو، دشمنی ہو، سب کی سب میں ایک پاور اسٹرگل ہے نا، اور وہ پاور اسٹرگل ہمیں برے سینس میں نہیں کہہ رہی ہوں. تو مجھے لگتا ہے ایک تو یہ وہ پاور نیگوشیشن تو ہمیشہ ہے، مطلب آپ کے بچے کے ساتھ پاور نیگوشیشن ہے، وہ ہمیشہ سوچتا ہے تھوڑی زیادہ آزادی لے لیں، آپ سوچتے ہیں کہ وی ہیو ٹو چوز اور بیٹلز ہے نا، کہ کہاں ہمیں. تو مجھے نہیں لگتا کہ ہمارے یہاں ہندوستان پاکستان میں چونکہ بہت ہی ایک طرح سے پدر بنیاد پیٹریارکل نظام ہے تو پہلے سے ہی طے ہو چکا ہے کہ آدمی کے پاس زیادہ پاور ہے. لیکن آج کل کا جو جدید زمانہ ہے, خاص طور پہ جو مضبوط عورتیں ہیں یا مضبوط آدمی بھی ہیں, تو ایک طرح سے آپ ایک بالکل بلینک سے شروع کرتے ہیں. امریکہ اور انڈیا کی بات میں نہیں دیکھتی ہوں, کم سے کم جہاں میں ہوں یا میرے شوہر ہیں, تو مجھے لگتا ہے کہ وہ پرسنالٹی کی بات ہے. اور آپ جو آپ کا سوال ہے کہ کس کو زیادہ نیگوشیٹ, مطلب کس کو زیادہ سمجھوتا کرنا پڑا
اور یا سیکھنا پڑا کس کو زیادہ, یہ بھی صحیح لفظ ہے.
میرے شوہر جن کا نام جاشوا پی این ہے, اور ہم اور تمام میرے ہندوستانی رشتے دار اور سب لوگ کو ہندوستان میں جوش کہتے ہیں. مزے کی بات ہے, خود ان کی یو ٹی آسٹن سے انہوں نے ماسٹرز کی تھی اور وہاں انہوں نے اردو سیکھی تھی, تو ان کی اردو کی استاد ہیں, یا استانی کہنا چاہیے. پاکستان سے وہ خود ان کو جوش لکھنوی کہنے لگی.
صحیح ہے,
لیکن میں ہم یہ کہہ رہے ہیں وہ ایک ٹپیکل کیس نہیں ہے, کیونکہ وہ جب انڈیا گئے مجھ سے ملے تو ایسا نہیں کہ انہوں نے سمجھوتا کیا, کیونکہ ارے بیوی کا کلچر تھا, وہ اس کلچر میں ان کو آلریڈی دلچسپی تھی. تو میں جس دنیا میں رہ رہی ہوں, ساؤتھ ایشین اسٹڈیز میں ہے نا, جو ساؤتھ ایشین اسٹڈیز کا فیلڈ ہے, میرے شوہر اس کہنا چاہیے گروپ سے آتے ہیں, جو لوگ میں اصل میں جوکنگ بھی کہتی ہوں ایون اپنے جو انگریزی بولنے والے والی میری گرل فرینڈس ہیں یا جو میرے دوست ہیں, کہ مائی ہسبینڈ فیل ان لو ود انڈیا بیفور ہی فیل ان لو ود می.
نہیں, مگر دوسرا بھی تو ہو سکتا ہے کہ آپ کی وجہ سے انہیں انڈیا سے محبت ہوئی.
نہیں, وہ مجھے لگتا ہے کہ نہیں, وہ ان کی محنت رنگ لائی,
آپ کا دل موم کر دیا انہوں نے,
ہم ان کی منزل تھے.
اچھا,
دیکھا جائے تو دو مسلمان خاندان میں جو الگ الگ بیک گراؤنڈ سے آتے ہیں, کہ پنجابی اور بنگالی مسلمان آتے ہیں, تو وہاں بھی نیگوشیٹ کرنا پڑتا ہے, اور کوئی ایک طرح سے کسی طرح کا کانفلکٹ ہے. لیکن جوش کے کیس میں یہ ہوا کہ وہ امریکی تھے, وہ آلریڈی ان کو انڈین کلچر پسند تھا, ان کے لیے انڈین مسلم کلچر انڈین کلچر کا ایک خاص رنگ تھا, اور
خوشی خوشی شیروانی پہننے پہ تیار ہو گئے.
ایگزیکٹلی, وہ بہت بڑے فوڈی ہیں, تو ہم ہنستے ہیں کیونکہ انہوں نے اپنا سفر سنسکرت سے شروع کیا تھا, تو وہ سنسکرت سیکھنے انڈیا گئے تھے, ان کو سب سے پہلے انہوں نے سنسکرت سیکھی, پھر ہندی, پھر اردو, اب تو ان کو پنجابی بھی آتی ہے, گرمکھی, اور مجھ سے زیادہ ہندوستانی زبانیں آتی ہیں, اور سوشل لنگوسٹکس ان کا فیلڈ ہے, تو وہ تو لسانیات کے آدمی ہیں. تو ہم بتاتے ہیں وہ فوڈی ہیں, تو ہوا یہ کہ وہ جو کباب اور جو سارے, ہم یہ کہتے ہیں مغلئی کھانے, پنڈت بننے والے تھے, مغلئی کھانے نے آپ کا دھرم برش کر دیا, سزا کے طور پہ ہم آپ کو مل گئے.
یہ تو اب آپ پہلی دفعہ کثرت نفسی سے کام دے رہے ہیں, جو کہ آپ کی عادت نہیں ہے ویسے.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
یہ معاشرے کے کس حصے یا گروپ کا ہم خود حصہ ہے, ہمارا خاندان, تو میں سمجھتی ہوں کہ وہ بس ایک بالکل ٹپیکل جو پڑھا لکھا امریکی لبرل معاشرہ ہے, ہم اس کا حصہ,
جو پاکستان اور ہندوستان میں بھی ہے بڑی محدود تعداد میں, لیکن موجود ہے.
میں یہ کہہ رہی, یہی تو اس لیے تو مجھے ان سوالات کا جواب دینے میں تھوڑی سی مجھے یہ کہ مجھے لگتا ہے کہ ہر جگہ جو ہے وہ ہر طرح کے لوگ ہیں, اور میں اس طرح دیکھتی ہوں. اصل میں یہ بات میں نے ایک بار کہی تھی, ہم تو مجھے ایسا لگتا ہے میں جب دنیا کو دیکھتی ہوں تو میں, اس کا مطلب یہ نہیں کہ میں کوئی تفریق نہیں کرتی ہوں کہ ہاں سب لوگ برابر تو سب لوگ ہیں حقوق کے لحاظ سے, لیکن زیادہ جو آئیڈینٹی کی بات ہے تو میرے حساب سے دنیا میں اپنی صلاحیت اور ذہن کے حساب سے لوگوں میں کچھ فرق ہے. کچھ لوگ زیادہ انٹلیکچوئل ہیں, کچھ لوگ اتنا نہیں ہے, یا ان کو اس طرح کے موضوعات میں دلچسپی نہیں ہے جس طرح کچھ لوگوں کو ہے. اور دوسری چیز ہے کہ لوگ لبرل ہیں اور کنزرویٹو ہیں. دنیا کو اس طرح دیکھتے ہو کہ لبرل اور اس کنزرویٹو کے اسپیکٹرم پہ کوئی کہاں ہے, ذہانت کے اسپیکٹرم پہ کہاں ہے,
اور ماڈریٹ.
نہیں تو ماڈریٹ, میں یہ نہیں کہہ رہی ہوں کہ فار لیفٹ ہونا چاہیے یا فار رائٹ ہونا چاہیے, لیکن کسی کو جانتے, جب ہم جاننے کی کوشش کرتے ہیں تو میرا ایون لاشعوری طور پر ہم جن چیزوں کو نوٹس کرتے ہیں وہ یہ دو چیزیں ہیں جو ہمارا اپنا خیال ہے, اپنا تصور ہے کہ عورت ہونا کیا ہے یا فیمینن ہونا کیا ہے, اس کی قربانی دینے کی ضرورت نہیں ہے, اور اس کو نظر انداز بھی کرنے کی ضرورت نہیں ہے, اس پر شرمندہ بھی ہونے کی ضرورت نہیں ہے. تو یہ ہم نے, یا کم سے کم جیسے جو ہماری جنریشن ہے, ہم نے اردو میں مجھے لگتا ہے کہ فہمیدہ ریاض سے سیکھا ہے کہ ٹو بی بولڈ اینڈ ٹو بی یور سیلف, without any embarrassment, with confidence.
بہت شکریہ فوزیہ, خدا حافظ.
خدا حافظ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے.
تو یہ تھی ادب کی بات کہ کرونا وائرس کے اس دور میں کیا تخلیقی کام ہو رہا ہے. شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالص ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی